या अय्यो लदीना आमनू दुखुलू फिस्सिल्मी काफा, ए ईमान वालो। अब ये दो किरदार बता दिए गए ना, उसके बाद कहा गया ए ईमान वालो तुमसे क्या मतलूब है। तुमसे मतलूब ये है, एक तो वो था ना जिसने अपने आप को बेच दिया, एक वो था जो झगड़ालू था और बस ऊपर ऊपर से तो बड़ी कस्में भी खाता और अच्छी अच्छी बातें भी करता, अंदर कुछ नहीं है। उसको खुदा का खौफ दिलाए तो उसके अंदर खुदा का खौफ ही नहीं है। अब इसके बाद यानी एक बताया गया कि इंसान अपने आप को देख ले कि वो कहाँ खड़ा है, और फिर अल्लाह ताला की तरफ से इंस्ट्रक्शन है ईमान वालों के लिए, क्योंकि ईमान वाले हर तरह के हैं ना। ईमान वाले वो भी हैं जो कमजोर ईमान वाले वो भी हैं जो स्ट्रॉन्ग ईमान वाले। मुनाफिकीन को भी अलग से खिताब नहीं किया गया, जो ऊपर से ईमान लाए अंदर उनके कुछ नहीं है, सबको कहा गया या अय्युहल लदीना आमनू उदखुलू फिस्सिल्मी काफा, इस्लाम में पूरे के पूरे दाखिल हो जाओ। अगर तुम ऐसे अपने आप को नहीं बेचते, तुम इस्लाम में पूरे के पूरे तो दाखिल हो। सिल्म क्या है? इस्लाम भी है, पीस भी है, अतात भी है, सबमिट कर देना अपने आप को। लेकिन कैसा? काफा, सारे का सारा, यानी जिंदगी का कोई फेज ऐसा नहीं होना चाहिए जो इससे बाहर हो। पूरा को पूरा इस्लाम लेकर आओ, ये आधा तीतर आधा बटेर अल्लाह को नहीं चाहिए। ये चीज तो अल्लाह के हुक्म के मुताबिक करे, कोई और चीज दूसरी अपने मुताबिक करे, ठीक है? ये नहीं हो सकता। शादियां उससे बाहर नहीं होंगी, बिजनेस उससे बाहर नहीं होगा, जॉब उससे बाहर नहीं होगी, लिबास उससे बाहर नहीं होगा, त्यौहार सेलिब्रेशन उससे बाहर नहीं होंगे, कोई चीज उससे बाहर नहीं होगी। हम सिर्फ मुसल्ले पे बैठ जाने को इस्लाम समझते हैं कि हम पूरे के पूरे दाखिल हो गए। नहीं, सिर्फ नमाज पढ़ लेना, रमजान के रोजे रख लेना, मस्जिदों में चले जाना, ये नहीं है कि आप पूरे के पूरे दाखिल हो गए इस्लाम में। जब तक पूरी लाइफ इस्लाम में नहीं दाखिल हो जाए, हर फेज ऑफ लाइफ, अल्लाह ताला ने फरमाया वला तत्तबियु खुतुवाति शैतान, शैतान के कदमों की पैरवी ना करना। शैतान के कदमों की पैरवी क्या है? शैतान ये नहीं आपको कहेगा इस्लाम छोड़ दो, लेकिन क्या कहेगा? काफा ना करो, पूरे के पूरे दाखिल होने की क्या जरूरत है? पूरे के पूरे दाखिल हो मत हो, बस यही ठीक है ना। तुम कलमा गो तो हो, तो क्या और चाहिए? लोग तो आज को क्या क्या करते हैं, तुम कितनी चीजों से बची हुई हो। शैतान ये कहता है, ठीक है, उदगुलू फी सिल्मी है, लेके बस इतना ही रहो, काफा की जरूरत नहीं है। यहीं पे तो आके मुश्किल है, हम भी सब इस्लाम में तो दाखिल हैं अल्हम्दुलिल्लाह, लेकिन काफा नहीं चाहते। कहते इतनी रिजिडिटी की क्या जरूरत है, इतने एक्सट्रीम पे जाने की क्या जरूरत है। अब खुशियां भी अपनी मर्जी से नहीं इंसान करे, लो जी अब पहने भी हम अपनी मर्जी से नहीं, हम कुछ कर ही नहीं सकते अपनी मर्जी से, ये क्या बात हुई? अब ये तो नहीं कहता इस्लाम के सब कुछ छोड़ दो, ये खानदान ये माशरा, फिर अपने लोगों में रहना, यानी इस्लाम जाए जहां मर्जी, हमने तो यहां रहना है। हम काफा नहीं कर सकते, हम अपने आप को लोगों को बहला लेते हैं ये कह के कि हाँ इस्लाम, हम इस्लाम पे चलने वाले हैं, लेकिन इस्लाम पे चलना और इस्लाम में काफा होना, इसमें फर्क है, ठीक है? हम काफा नहीं चाहते, यही शैतान का हरबा है कि वो पूरा नहीं आने देता। आप देख लें, वैसे हमें किसी की परवाह नहीं होती, जो हमने काम करना होता है ना, कहते हैं हमें नहीं परवाह दुनिया की, जो मर्जी कहती है, हम रिश्तेदारों की हमें परवाह नहीं, वो हमारी शान में गुस्ताखी कर दें, कुछ हमें कुछ ताना दे दें तो दोबारा उनके घर नहीं जाते, अरसा दराज तक उनसे नाराज रहते हैं, बातचीत खत्म कर देते हैं। लेकिन जब अल्लाह का हुक्म आए, वहां पे हमें सब रिश्तेदार याद आ जाते हैं, रिश्तेदारों का क्या होगा? रिश्तेदारी निभाना तो अल्लाह का हुक्म है ना, तो अल्लाह का हुक्म ये मानना है, लेकिन बाकी सारे अल्लाह के हुक्म टूट जाए। शैतान कहता है यही कमाई के तरीके, ये सूद तो नहीं है, ये पहले जमाने में सूद होता था, ये तो हमारा हराम है ही नहीं। अब इतना भी ना तुम एक्सट्रीम पे जाओ, किसी से कर्ज ले लिया वापस कर देंगे, जब जब होगा तो करेंगे, साल हा साल गुजर जाते हैं। तो शैतान बहलाता कैसे है कि नमाज रोजे की हद तक ठीक है, जहां तक सही है, इससे आगे नो, ठीक है? इससे आगे हम कमाई कैसे करें, हलाल से करें हराम से करें, ये अब इतने हम नहीं कर सकते भाई, हाँ जुमरा यहां तक ठीक है, सब चले जाते हैं हाँ जुमरे पे, मगर आगे डीलिंग्स कैसे करनी है, फेयर चलना है या नहीं, वादा निभाना है या नहीं, चीट करना है किसी को या नहीं, झूठ बोलना है कि नहीं, ये तो तू माचा है कि हम यही हर वक्त ख्याल रखते रहे। ये कौन सा इस्लाम हुआ? सदका खैरात तक ठीक है, किसी की मदद करने तक ठीक है, मगर आगे अब ये भी हम देखें कि हमने शादियां कैसे करनी है, शादियों पे मेहंदियां होंगी या नहीं, नाच गाना होगा या नहीं, इसमें हम इस्लाम को देखें, वैलेंटाइन मनाए कि नहीं मनाए, क्रिसमस मनाए कि नहीं मनाए, क्या बात हुई कि इसमें भी इस्लाम को देते, बोला खुशी करना हमारा हक नहीं है, इस्लामिक स्कूल में डालना ठीक है यहां तक सही है, यहाँ संडे स्कूल में डाल देना यहां तक सही है, मगर इससे आगे मैं खुद भी पर्दा करने लगूं, मैं खुद भी हिजाब करूं, मैं खुद, ये तो टू मच हो गया भाई, इतना नहीं हम कर सकते, साफ ही है इतना नहीं हम कर सकते भाई। यानी अल्लाह ताला ने कुरान पाक में सूरह हज में इतनी प्यारी बात फरमाई कि कुछ लोग ऐसे हैं जो किनारे पे रह के दीन को फॉलो करना चाहते हैं, वो किनारे किनारे पे रहते हैं, जस्ट साइड पे, यही तो मुनाफिक है, किनारे पे रह के, अंदर नहीं जाना हमने, अंदर ज्यादा हुए तो ये नहीं हमसे होता भाई, जबकि यहाँ पे क्या क्या है, काफा पूरे के पूरे आओ इस्लाम में। आप मुझे बताएं, आप आधी गाड़ी में बैठ जाए और आधी बाहर लटकी रहे तो क्या होगा? ऐसा कोई करता? अब बैठते तो पूरे बैठते, अब घर में आधे एक पैर अंदर रखा हो एक बाहर हो तो क्या होगा? या तो इंसान एक तरफ हो, इधर हो या उधर हो, मुकम्मल जाता है ना कहीं, लेकिन इस्लाम में एक पैर बाहर एक अंदर, उधर भी राजी इधर भी राजी, ये ऐसा इंसान तो मतलूब नहीं है अल्लाह को। या अल्लादीना आमनू कह के फरमा दिया, क्या हुक्म दिया ईमान वालों को, सब ईमान वालों के लिए, जो भी अपने आप को समझते हैं कि हम इस्लाम ले आए हम ईमान वाले हैं, तो काफा पूरे के पूरे दाखिल हो। और वला तत्तबियो खुतुवात शैतान, शैतान के कदमों की पैरवी ना करना, इन्नहु लकुम अदुव मुबीन, बेशक वो तो तुम्हारे लिए खुला दुश्मन है, वो तो तुम्हें कहेगा कि नहीं पूरे के पूरे दाखिल होने की जरूरत नहीं है, यू आर ओके लाइक दिस, फइन ज़ललतुम मिन बादि मा जाअतकुमुल बय्यिनातु, फिर अगर फिसल गए तुम इसके बाद भी कि आ गई तुम्हारे पास निशानियां, तुम्हें ये सब चीजें बिल्कुल सही पता चल गई, शैतान फिसलाता है ना, तो तुम्हारे पास तो किताब आ गई है, तुम्हारे पास ये क्लियर प्रूफ आ गया है, तुम्हें अल्लाह ताला ने बता दिया है कि अल्लाह को क्या चाहिए, तुमसे पूरी की पूरी इताअत चाहिए, इस्लाम क्या है, सिल्म क्या है, मैंने कहा इताअत, पूरी ओबीडियंस चाहिए, पूरा इस्लाम चाहिए, पूरी सबमिशन चाहिए, कंप्लीट सबमिशन, आधी नहीं, आधी इताअत नहीं चाहिए, कुछ कामों में इताअत, कुछ कामों में अपनी मर्जी, कुछ गांवों में अल्लाह की मान ली, कुछ गांवों में लोगों की मान ली या अपने नफ्स की मान ली, ये नहीं अल्लाह को चाहिए, काफा बहुत इंपॉर्टेंट आया था। तो फिर अगर तुम फिसल जाते हो फिर भी इसके बावजूद के तुम्हें अच्छी भली बात बताई गई है, क्लियर है बात सारी, अब किसी को नहीं समझ आई है बात तो बताए, एक बात क्लियर है कि नहीं, बिल्कुल सिंपल सीधी क्लियर बात है ना, कोई इसमें कोई कंफ्यूजन, कोई इख्तलाफ नहीं, फलां ये कहता है वो कहता है, सामने आपके लिखा हुआ है, फिर भी अगर तुम फिसल जाते हो, फिर भी तुमको नहीं होश आता, फिर भी तुम पूरे इस्लाम में दाखिल नहीं होना चाहते और शैतान के कदमों पे चल पड़ते हो, तो क्या है, फालमू, फिर समझ जाओ एक बात, जान लो अन्नल्लाह अजीजुन हकीम, अल्लाह बड़ा जबरदस्त है, हिकमत वाला है, फिर ये ना समझना कि कुछ नहीं होता, फिर ये ना समझना कि कुछ हुआ तो है नहीं, तो हमने तो दीन में दाखिल पूरे हुए भी नहीं, तो किनारे किनारे पे चलते हैं, अपनी भी तो सेफ्टी देखनी है ना, तुम ये सोचते हो कि अल्लाह पकड़ नहीं सकता, वो अजीज भी है और हिकमत वाला है, ये उसकी हिकमत है कि वो वहां तुम्हें उसी वक्त नहीं पकड़ता। हल यंजुरूना इल्ला अन यातियहुमुल्लाहु फी ज़ुलालिन, क्या वो ये इंतजार कर रहे हैं या नहीं वो इंतजार कर रहे, दोनों माने हो सकते हैं हल के, कि क्या वो ये इंतजार कर रहे हैं मगर ये कि आ जाए अल्लाह साहिबानों में, बादलों में, वल मलाइका तुम, और फरिश्ते भी आ जाएं और काम तमाम कर दिया जाए, यानी अब किस चीज का ये इंतजार करते हैं, जब बात क्लियर भी हो गई, सब उनके सामने आ गया, उसके बावजूद वो किस चीज का वेट कर रहे हैं, पूरे के पूरे दाखिल होने के लिए किस चीज का वेट कर रहे हैं, पूरी इताअत, पूरे सबमिशन के लिए क्या चाहते हैं वो, कि क्या अल्लाह आ जाए? अरे बहुत बड़ी धमकी है। मैं अल्लाह तो कब आएगा, जब कयामत आ जाएगी, क्योंकि अल्लाह ताला ने फरमाया कर अल्लाह इजा दुक्कतिल अर्दु दक्कन दक्का, जब जमीन को अल्लाह रेजा रेजा कर देगा, व जाअ रब्बुका वल मलकु सफ्फन सफ्फा, और तेरा रब खुद आ जाएगा और फरिश्ते आ जाएंगे सफे बांधे हुए, और जहन्नुम भी ला खड़ी कर दी जाएगी। उस वक्त इबरत लेने का क्या फायदा? इंसान यही सोचा रहता है, हाँ हम तो नेक हो जाएंगे, हाँ हम तो सही हो जाएंगे, लेकिन अभी नहीं, तब होंगे, कब होंगे, बच्चे बड़े हो जाएंगे, फलाने की शादी हो जाएगी, मुझे जॉब मिल जाएगी, जरा पढ़ाई कर लूं, जरा एंजॉय कर लूं, जरा ये काम कर लूं, जरा वो काम कर लूं। तो क्या तुम इसी का इंतजार करें कि अल्लाह खुद आ जाए? हम पढ़ पढ़ के भी, पढ़ पढ़ के भी, उसके बाद भी हम सिर्फ आगे से आगे टालते रहते हैं, कल 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 कल, वो कल कभी नहीं आता, कयामत आ जाएगी। तो क्या वो आ जाएगी तभी तुम बाज आओगे? कितनी बड़ी बात है। अल्लाह अकबर, अस्तग़फिरुल्लाह। अल्लाह इस दिन के आने से पहले हमें नसीहत लेने की तौफीक अता फरमा, क्योंकि जब वो दिन आ गया तो फिर तो जैसे है ना कि बादलों के सायबानों में, यानी अल्लाह ताला आएंगे, दुनिया का आसमान तो ये टूट जाएगा और अल्लाह के फरिश्ते आएंगे, अल्लाह ताला का अर्श उतारा जाएगा, और जब अल्लाह ताला खुद तशरीफ लाएंगे तो फिर उस वक्त फरिश्ते सब के सब तस्बीह कर रहे होंगे अल्लाह की, हशर के मैदान में आएगा। और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अल्लाह ताला अगले पिछलों को उस दिन जमा करेगा जिसका वक्त मुकर्रर है, वो सब के सब खड़े होंगे, आंखें पथराई होंगी, ऊपर को लगी होंगी, हर एक को फैसले का इंतजार होगा, अल्लाह ताला बादल के साइबान में अर्श से कुर्सी पर नजूल फरमाएगा। अब्दुल्ला बिन अमर फरमाते हैं जिस वक्त वो उतरेगा तो मखलूक और अल्लाह के दरमियान 70,000 पर्दे होंगे नूर की चकाचौंध के, और पानी के और पानी से वो आवाजें आ रही होंगी जिससे दिल दहल जाएंगे, यानी बहुत ज्यादा खौफ का आलम होगा लोगों पे। तो उसका ही इंतजार कर रहे हैं, यानी क्या वो मानेंगे नहीं, क्या वो यही चाहते हैं? अल्लाह से डरने वाले के लिए तो वाकई इतनी बात ही काफी है कि उसको ये कह दिया था, और फरमाया अल्लाह ताला ने, चल बनी इसराइल, पूछो बनी इसराइल से, बनी कम आतैना हुम मिन आयतिन बय्यिना, कि हमने उनके ऊपर कितनी निशानियां उतारी। यानी अब ये ईमान वालों को बताया जा रहा है ना कि तुम्हारे पास आयात आई, तुम्हारे पास आ गई हैं निशानियां, आ गई हैं रोशन दलाइल, आ गई हैं, इसके बावजूद अगर तुम फिसल जाते हो तो ये देख लो कि इससे पहले बनी इसराइल के साथ क्या हुआ। उनके पास निशानियां आई थी रोशन, आप देखे उनके पास तौरात आई, उनके पास और कितने मौजज़े अल्लाह ताला ने नाजिल किए, وَمَنْ يُبَدِّلْ نِعْمَةَ اللَّهِ مِنْ بَعْدِ مَا جَاءَتْهُ فَإِنَّ اللَّهَ شَدِيدُ الْعِقَابِ, تو جو کوئی بدل دے گا اللہ کی نعمت کو اس کے بعد کہ اس کے پاس آ گئی تو اللہ تعالیٰ بڑا سخت سزا دینے والا ہے۔ نعمت سے مراد کیا ہے؟ یعنی جو اللہ کی وحی آ گئی اس کو کوئی بدل دیتا ہے, بدل سے مطلب یعنی کیا ہے, پرائیورٹی کسی اور چیز کو دیتا ہے, اس کو پیچھے کر دیتا ہے۔ کتنی بڑی نعمت تھی اس کے پاس, اس کو اس نے پیچھے ڈال دیا۔ جیسے ہم پڑھ بھی چکے ہیں نا کہ ان لوگوں نے اللہ کی کتاب کو پسے پشت ڈال دیا, یعنی اسے منہ موڑ لیا, اس کی پرواہ ہی نہیں کی۔ تو ان اللہ شدید العقاب, تمہارے پاس بھی آئی ہے, تم بھی کیا بدل دو گے؟ تو جو چیز پھر ان کے لیے, ان کے لیے اللہ سخت سزا دینے والا۔ دیکھیں اللہ کا غضب کیسا ان کے اوپر ہوا پھر, کہ مغضوب علیہم ہو گئے۔ تو پھر تم بھی دیکھ لو کہ اگر تم اللہ کی نعمت کو بدلتے ہو, اس کو چھوڑ کے بس اور چیزوں کے پیچھے لگ جاتے ہو اور اس کو کوئی توجہ نہیں دیتے, تمہارے لیے کیا ہے؟ انہوں نے یہ کیا, ان کے لیے کیا ہوگا؟ تم وہی کام کرو گے, تمہارے لیے کیا ہوگا؟ अल्लाह का कलाम, उसका दीन, उसकी आयात, ये सब अल्लाह की नेमतें हैं। वैसे तो अल्लाह की बहुत सारी नेमतें हैं, लेकिन ये टॉप पे है कि अल्लाह किसी को हिदायत दे दे, किसी को किताब दे, इतनी बड़ी चीज और उसको बदल दिया। जाहिर है जब कोई चीज बदली जाती है तो किसी चीज के इवज बदली जाती है ना। एक चीज आप मसलन बदल लेते हैं, आप कोई सूट था तो ये बदलने गए तो आपने जो दिया और कुछ और लिया ना, ठीक है। तो जब आप बदलेंगे अल्लाह की नेमत को, जाहिर है अल्लाह की किताब दे के कुछ और काम ले लिए, किसी ने जॉब ले ली, किसी ने घर के काम कर ले लिए, किसी ने और कोई चीजें ले ली, और मशगले हैं और मसरूफियात हैं, तो बदला ना जो जगह जो वक्त इसको मिलना चाहिए था, जो अल्लाह ने इतनी बड़ी नेमत दी उसकी जगह कोई और चीज ने ले ली, तो ये कोई आसान मामला नहीं है। سُيِّنَ لِلَّذِينَ كَفَرُوا الْحَيَاةُ الدُّنْيَا। अब ये एक बात क्यों कही गई दुनिया की जिंदगी की, इसलिए कि अक्सर जब अल्लाह की किताब को बदला जाता है तो इसके बदले ही बदला जाता है, कि उसके बदले में कोई दुनिया ले ली जाती है। तो खुशनुमा बना दी, खूबसूरत बना दी उन लोगों के लिए जिन्होंने कुफर किया दुनिया की जिंदगी, वो इसमें ही खोए में है, इसी के अंदर उन्होंने अपनी एनर्जी लगाई है, इसी के लिए पीछे अपनी जान खपा दी है, हलकान हो रहे हैं ये दुनिया और मिल जाए, दुनिया और मिल जाए, इनके लिए वो खूबसूरत बना दी इसे। जब कोई चीज खुशनुमा अट्रैक्टिव हो जाती है तो क्या होता है, इंसान उसके पीछे भागता है। इनके लिए खूबसूरत बना दी गई, मोमिन के लिए दुनिया क्या, एक कैद खाना, एक रिस्ट्रिक्टेड जगह है, यहाँ पे वो देखे अपनी मर्जी से खा नहीं सकता, उसको हलाल ही खाना है, वो अपनी मर्जी की जो उसका दिल करे वो कमाइयां नहीं कर सकता, उसको बस उन बाउंड्रीज के अंदर रह के कमाना है जो अल्लाह ने कायम किए, वो अपनी मर्जी से पहन नहीं सकता, उसको वो उसी तरह से पहनना है जिन बाउंड्रीज को अल्लाह ने रखा है। कोई स्पेसिफिक चीज नहीं अल्लाह ने रखी कि कोई साड़ी पहने या सलवार कमीज ही पहने या जुब्बा ही पहनेगा तो वो मुसलमान है, नहीं, लेकिन बाउंड्रीज रख दी ना, ये चीजें उसमें कवर होनी चाहिए। जब मोमिन है, जब इंसान इस्लाम में दाखिल होता है ना, तो वो इन सारी चीजों को देखता है, उसकी लाइफ बाउंड्रीज के अंदर होती है, इसलिए कहा गया कैद खाना है उसके लिए। और काफिर के लिए ये जन्नत है, उसको ना परवाह कि खाना पीना क्या, कुछ भी खा लेगा, उसको ना कोई कारोबार में परवाह है कहाँ से पैसा आए कहाँ से नहीं आए, उसको ना कोई पहनने में चाहे नंगे फिरे चाहे कैसे भी फिरे, उसके लिए तो ये दुनिया बड़ी खूबसूरत बना दी गई, उसको मिलनी सिर्फ दुनिया ही है ना इसलिए। और वही यसखरून मिन अल्लज़ीन आमनू, वो तो मजाक करते हैं ईमान वालों को, क्या कहते हैं तुम कितने पागल हो, तुम क्या ये ऐसी जिंदगी, भाई देखो खाओ पियो मजा करो, ये जिंदगी एक दफा मिली है, Eat, drink and be merry. उनके इस किस्म के स्लोगन्स होते हैं, कि मोमिन ऐसा नहीं है, तो वो मजाक करते हैं ईमान वालों का, ये देखो कितने पागल हैं। आज तो ये काफिर क्या, आज तो अपने मुसलमान ही हैं, सो कॉल्ड मुस्लिम्स, वो ही मुसलमानों का मजाक कर रहे हैं, वो ही उनका तमस्कर उड़ाते हैं। وَالَّذِينَ اتَّقَوْا فَوْقَهُمْ يَوْمَ الْقِيَامَةِ, और वो लोग जो तकवा वाले हैं वो उनके ऊपर होंगे कयामत के दिन, उनसे टॉप पे होंगे दर्जात में, और उनसे टॉप में होंगे इज्जतों में, वहां की जो भी कामयाबी है वो ऊपर होंगे, यानी आज दुनिया में वो इनको नीचा समझ के हकीर समझ के उनके मजाक करते हैं ना, कयामत के दिन ये उलट जाएगा नक्शा, वो ऊपर होंगे और ये नीचे होंगे। आपने सूरह मुतफ़िकीन में वो देखा होगा कि पूरा नक्शा उसकी एंड की आयात में खींचा गया, कैसे जो ईमान वाले थे इनका ये मजाक उड़ाते थे दुनिया के अंदर, इनकी तरफ देख देख के आंखों से इशारे करते थे, कहते थे ये तो पागल है, गुमराह है, बिल्कुल तो बिल्कुल ही रस्ते से हट गए हैं, खिसक गए हैं। तो क़यामत के दिन क्या होगा, ईमान वाले तख्तों पे बैठे होंगे और वो इनका मजाक करेंगे, फिर क्या आप देख लिया तुमने अंजाम। तो अगर अगर मोमिन के लिए भी दुनिया ही जीनत बन जाए तो फिर उसमें और काफिर में क्या फर्क है, अगर कोई मुसलमान है और उसके लिए भी दुनिया जीनत है तो बस वो इसको जन्नत बनाने के लिए भाग रहा है, भाग रहा है, बस इसके पीछे उसने अपना आप खपा के रख दिया, उसको दुनिया में और कोई चीज नहीं नजर आती, बस कहता और मिल जाए, بس اس کے یہ خزانے ملے، اس کی آسائشیں ملے، اس میں اور پھر مسلمان اور کافر میں کیا فرق رہا؟ اگر وہ ہی کھڑا ہو کے ایمان والوں کو، سچے ایمان والوں کو جو اللہ کے دین کو سیریس لیتے ہیں، ان کا مذاق اڑانے کھڑا ہو جائے، تو اس میں اور کافر میں کیا فرق رہا؟ یہ تو کافروں کی بتائی جا رہی ہیں باتیں، ایسا لگتا ہے کہ ہم مسلمانوں کی پڑھ رہے ہیں، کیونکہ آج مسلمان کے لیے دنیا اتنی زینت والی ہے کہ آپ دیکھ لیں سب کیسے اسی کے پیچھے بھاگ رہے ہیں. ایم ان لائف کیا ہے؟ کوئی ہی ہوگا جو کہے گا کہ اللہ کی رضا ہے، ہر ایک ہوگا بڑے گھر مل جائیں، گاڑیاں مل جائیں، بچے بڑے پروفیشنل اس میں چلے جائیں، فلاں یونیورسٹی سے پڑھ لیں، اتنا پیسہ آ جائے، جائیدادیں بن جائیں، ویکیشن ہوم ایک ہو، فلاں ہو، یہ تو خواہشات اینڈ لیس. تو پتہ نہیں چلتا کہ کیا چیز ہے جو ان کے لیے بیوٹیفائی ہوئی بھی ہے دنیا، حالانکہ حدیث میں آتا ہے اللہ کے نزدیک اگر اس دنیا کی قدر و قیمت مچھر کے پر کے برابر بھی ہوتی، کتنا چھوٹا ہے نا مچھر، اس کا پر کتنا چھوٹا ہوگا جو نظر بھی نہیں آتا، اس کے برابر بھی ہوتی تو اللہ کافر کو ایک گھونٹ پانی نہ دیتا. لیکن اتنی بھی نہیں ہے ویلیو، یہ نہیں کہ اتنی ویلیو، اتنی بھی ویلیو نہیں ہے جتنا ایک مچھر کا پر. لیکن انسان دیکھو اپنی قیمتی زندگی کیسے اس کے پیچھے لگا کے اور پھر خوش ہوتا ہے کہ بہت کما لیا میں نے، بہت اچیو کیا میں نے، حالانکہ یہ خسارہ ہے. اس لیے کہ جس کو یہاں پہ مل گئی دنیا وہ بھی اسی مٹی کے نیچے جا کے سو جاتا ہے، اور جس کو نہیں ملی اور بھیک مانگتا پھرتا تھا، گھر گھر جاتا تھا، دروازے پہ جا کے ہاتھ پھیلا کے ان سے ایک روٹی مانگتا تھا، وہ بھی اسی مٹی کے نیچے جا رہا. دونوں برابر ہی ہو گئے نا، اینڈ کیا ہوا؟ ہم اینڈ دیکھ کے ڈیٹرمن کرتے ہیں نا، دونوں برابر ہو گئے. وہ جو ہارورڈ میں پڑھا وہ بھی اسی مٹی کے نیچے ہے، اور جو سکول بھی نہیں گیا وہ بھی اسی مٹی کے نیچے ہے. کیا اس نے بہت بڑا کما لیا اور کیا یہ پیچھے رہ گیا؟ جو ایک سائیکل چلاتا تھا وہ بھی وہاں پہنچ گیا، جو جہازوں میں سفر کرتا تھا وہ بھی وہیں ہے. بتائیں آپ مجھے، اب کوئی فرق لگتا ہے قبرستان میں؟ آپ کو دیکھیں ساری قبریں مٹی کی ایک جیسی ہیں. دنیا کی یہ بڑی آسائشیں لے لینا، یہاں کی جس کو کامیابی کہتے ہیں، کامیاب ہو گیا بھائی وہ تو وہ، اور جس کو یہاں پہ کہتے ہیں وہ تو ناکام، وہ تو بیچارہ، اس نے تو کچھ نہ پایا، وہ سب ایک برابر ہو گئے. تو یہ دھوکہ جو ہے نا، یہ کافر کو لگتا ہے کہ یہ چیز وہ بڑی کامیابی ہے اور یہ ناکامی. مومن کسی اور اینک سے دنیا کو دیکھتا ہے. انفارچونیٹلی آج سب ایک ہی اینک لگائے ہوئے ہیں، ایک ہی شیشے ہیں سب کے پاس، اور سب کو دنیا رنگین نظر آ رہی ہے، اور بھاگ رہے ہیں اور پاگل ہو رہے ہیں، پیسے کے پیچھے لڑائیاں، پیسوں کے پیچھے ایک دوسرے کی عزت اچھالی جا رہی ہے، پیسوں کے پیچھے قطع تعلقیاں کی جا رہی ہیں، پیسہ پیسہ، بچوں کو پڑھا بھی رہے تو کس کے پیسہ زیادہ مل جائے، بس میں تاکہ پیسہ ہے تو عزت ہے، یہ کس چیز کی نشانی ہے؟ یہ تو کافروں کو یہ سلوگنز آتے ہیں، مومن کا تو یہ کام نہیں ہونا چاہیے کہ پیسہ ہے تو عزت ہے. تو ابراہیم علیہ السلام تو ہوم لیس تھے، ان کو تو ان کے لوگوں نے ہی نکال دیا تھا، ان کے پاس کون سا پیسہ تھا؟ آپ صلی اللہ علیہ وسلم کے گھر میں تو اتنے دن کھانا ہی نہیں بنتا تھا. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہیں کہ ایک چاند ہے دوسرا ہم دیکھ لیتے تھے، ہمارے دو کالی چیزوں پہ ہمارا گزارا ہوتا تھا، پانی اور کھجور، ان کے پاس کون سا پیسہ تھا؟ تو کیا وہ کامیاب نہیں ہے؟ لیکن آج دیکھو ایک مسلمان کا بھی طریقہ کیسا رہ گیا کہ وہ لوگوں کو تولتا کس میں ہے؟ پیسہ دیکھ کے. اگر پیسہ ہے تو اس کو عزت دو، سلام کرو، پیسہ نہیں ہے تو جاؤ، تیری کیا ویلیو ہے؟ تو تقویٰ والے اس دن اوپر ہوں گے، امیر لوگ نہیں کہا گیا اوپر ہوں گے، بڑی گاڑیوں میں سفر کرنے والے نہیں کہا گیا اوپر ہوں گے، تقویٰ. تو تقویٰ کتنا ہے ہمارے اندر؟ اللہ یرزق من یشاء بغیر حساب، आज तुम इनको छोटा समझते हो, हकीर समझते हो, देखो अल्लाह ने उनको नवाजा कैसे, बेहिसाब देके, और अल्लाह जिसको चाहे बेहिसाब अता करे। अल्लाह ताला ने ये नहीं देखना कि तुम दुनिया में किसको इज्जत वाला समझते थे, तुम किसको वैल्यू देते थे। अल्लाह जिसको चाहे, वो चाहे कोई फकीर, अल्लाह उसको चाहे तो बेहिसाब, बगैर हिसाब की का मतलब क्या है कि अल्लाह ताला, एक तो नंबर वन अल्लाह उनका हिसाब नहीं लेगा जितना उनको देगा वहां पे, दूसरा गिन गिन के नहीं देना, अल्लाह इतना देगा उनको जिसको कहें कि बिला हिसाब किताब। कान नासु उम्मत वाहिदा, थे लोग उम्मत एक, यानी पहले जब स्टार्ट हुई दुनिया तो लोग क्या थे, एक उम्मत थे, सब एक दीन पे थे, यानी इस्लाम था सबका दीन जब इंसानियत स्टार्ट हुई। फबाथ अल्लाह नबीना मुबशीरीन व मुनजरीन, फिर अल्लाह ने भेजे नबी मुबशीर बना के और मुनजिर बना के, यानी पहले दुनिया जब आदम अलैहिस्सलाम से स्टार्ट हुई थी ना, तो हदीस में आता 10 करन तक जो है दुनिया सारी तौहीद पे थी। क्या मतलब है, यानी हर कर्म को कहा गया कि 100 साल, तो इतने कर्म तक, 1000 साल तक दुनिया जो थी वो बिल्कुल सही चल रही थी, बिल्कुल सही दीन के ऊपर थी। उसके बाद लोगों में इख्तलाफ शुरू हो गए, शिर्क आ गया, ये चीजें आ गई, तो अल्लाह ताला ने फिर नूह अलैहिस्सलाम को भेजा, नूह अलैहिस्सलाम को भेजा और उन्होंने तबलीग की दीन की। तो अल्लाह ताला ने नबियों को भेजा तो मुबशिर बना के और मुनजिर बना के, यानी मुबशिर यानी वो लोग जो दीन पे आ गए, इस्लाम पे वापस आ गए, अल्लाह ताला ने उनको खुशखबरियां अता फरमाई, और जो लोग दीन से की तरफ नहीं आए उनके लिए मुनजिर बना के भेजे गए, यानी उनको वॉर्न करने के लिए भेजे गए, वार्निंग दी। अब आपको यहां से पता चलेगा कि क्या क्या अल्लाह ताला ने इंतजाम किए लोगों को की हिदायत के लिए, उनको सही रास्ते पे लाने के लिए। क्या अल्लाह ताला ने किया कि पहले सबसे हिदायत दे के ही भेजी थी कि आदम से नूह अलैहि सलाम, ये तो इतना जमाना है बड़ा, उसके अंदर अल्लाह ताला ने सबको हिदायत पे रखा था, उसके बाद लोग फिरने लगे, और जब फिरे तो अल्लाह ताला ने नबी को भेजा, और वह अंजला माहुल किताब बिल हक, हक के साथ उनकी तरफ किताब भेजी, यानी अल्लाह ताला ने रहनुमाई की उनकी हक के साथ, एक किताब भेज के, अपना कलाम भेज के, यानी अल्लाह ताला ने कितना इंतजाम किया कि इंसानियत को ये नहीं कह सकता हमें तो कुछ पता ही नहीं, हमें क्या पता, और ये दुनिया में फिर इतना इख्तलाफ क्यों है, फिर क्यों ऐसे हुआ, क्यों सारे अलग अलग उसके ऊपर हो गए, अगर आदम अलैहिस्सलाम एक ही दीन लेकर आए थे और सारे नबी एक दीन लेकर आए थे, तो अल्लाह ताला ने किताब नाजिल की हक के साथ, यानी बिल्कुल एक तो वाजे उसके अंदर कोई क्लियर किताबें नाजिल की, और इनके अंदर बिल्कुल सच्चाई, लियहकुमा बैनन नासि फी मख्तलफू फी, ताकि वो फैसला करे लोगों के दरमियान उसमें जो उन्होंने इख्तलाफ किया, लोगों में बहुत से डिफरेंसेस हो गए थे, अल्लाह ताला ने उनके अंदर फैसला करने के लिए किताबों का इंतजाम किया, वो नाजिल करी, लेकिन वह मख्तलफ फीही इल्लल्लज़ीना ऊतू, लेकिन अफसोस की बात यह कि इख्तलाफ किया इसने किताबें आ जाने के बावजूद उन लोगों ने जिनको इस किताबें दी गई थी, निम्बादी मा जयात हमुल बयीनात, इसके बाद कि उनके पास रोशन निशानियां आ गई, किताबें आ गई, पैगंबर बताने के लिए आ गए, उन्होंने फिर भी इख्तलाफ किया, किताबें तो आई थी लोगों के इख्तलाफ खत्म करने के लिए, इसका मतलब जो किताब होती है उससे इख्तलाफ खत्म होता है। आज भी जितने इख्तलाफात हैं वो किसी किस्म के भी हों, वो किस तरह से रिजॉल्व हो सकते जब एक किताब कुरान की तरफ सवाल है, मनमानी इंटरप्रिटेशन ना करें, जो आप सल्लल्लाहु अलैहि वसल्लम ने इंटरप्रेट किया है किस तरह उसी तरह करें, तो देख लें आप सारे मसले हल हो सकते हैं। लेकिन जब हर एक ने ये कहना, हमारे तो इमाम ये कहते हैं, हमारे तो फलाने ये कहते हैं, हमारे तो बुजुर्गों ने ऐसे कहा है, हमारे तो ये, तो फिर कैसे इख्तलाफ खत्म होगा। آج بھی اختلاف کرنے کا یہی طریقہ اور اس وقت بھی یہی طریقہ تھا, اور اس وقت بھی لوگوں نے پھر بھی اختلاف کیے حالانکہ ان کے پاس کتاب تھی, اور آج بھی دیکھیں حالانکہ ایک کتاب ہے, ایک کتاب جس کو سب ماننے والے, پھر بھی اختلاف ختم نہیں ہوتا. کیوں؟ اب سوال یہ آتا ہے نا کئی لوگوں کے دماغ میں کہ جب ایک قرآن ہے تو کیوں اختلاف ہے, جب ایک کعبہ ہے تو کیوں اختلاف ہے, جب ایک رسول ہے تو کیوں اختلاف ہے. بغیم بینا, یہ وجہ ہے, ضد کی وجہ سے, سرکشی کی وجہ سے, بغاوت کی وجہ سے. یعنی بغی کیا ہوتا ہے کہ انسان کے اندر یہ وہ ہو کہ میں ان کنٹرول ہوں. دیکھیں نا آپ اس کو سمپل ایک ایگزامپل سے دیکھیں. دیکھیں ایک بندہ ہے, وہ اگر اس کے پاس مثلا اس کے بہت سے مرید ہیں یا بہت سے شاگرد ہیں یا بہت سے اس کے ماننے والے ہیں یا اس کو سننے والے ہیں, وہ اگر کسی اور کو غلط نہیں کہے گا تو اس کے پاس کیوں آئیں گے لوگ؟ لوگ کل کو کسی اور کے پاس بھی چلے جائیں گے, اس کے پاس بھی جا کے بیٹھ جائیں گے. وہ کہتا ہے میرے پاس ہی رہیں, یہ کہیں اور نہ جائیں. تو وہ کوئی ایسی بات کرے گا یہ دوسروں کو برا کرے گا تبھی لوگ اس کو مانیں گے نا, وہ کوئی یونیک باتیں نکالے گا تو تبھی لوگ مانیں گے نا. آپ کو پتا ہے کہ یہ موضوع احادیث کیوں گھڑی گئی؟ جانتے ہیں فیبریکیٹ کیوں کی گئی احادیث؟ کیونکہ لوگوں میں یہ ارج پیدا ہوئی کہ یہ جو سپیکر تھے, جو اس طرح کے کام کرنے والے لوگ تھے جنہوں نے فیبریکیٹ کی, انہوں نے کہا لوگ جو ہیں وہ یہ حدیث سن سن کے اب تھک گئے, وہی بار بار وہی حدیث, ظاہر ہے حدیث تو وہی ہے, تو اب یہ اتنا تھک گئے ہیں, اب کوئی نئی بات نکالی جائے. اب کوئی نئی بات کرتے تھے نا تو لوگ ان کے پاس آ کے پڑے, واہ بھائی اس نے کوئی یہ بات ہم نے کبھی نہیں سنی تھی, یہ اس نے بتائی ہے, تو لوگ ان کے زیادہ ارد گرد ہو جاتے تھے, لوگ ان کو پوچھنے لگتے تھے. تو وہ فیبریکیٹ کرتے تھے یہ فلانے سے حدیث, یہ فلاں سے, اور آپ صلی اللہ علیہ وسلم نے یہ فرمایا. اب کتنی احادیث فیبریکیٹ, اب تو ہمارے سامنے ہے کہ کون سی فیبریکیٹڈ احادیث, موضوع احادیث جن کو کہتے ہیں بالکل جھوٹی خود ہی بنائی ہوئی. تو اس میں بھی کیا عرض تھی کہ لوگ ہمارے گرد جمع رہے, نئی نئی باتیں سناؤ ان کو, وہ پرانی چیزیں تو پرانی ہو گئی, انہوں نے تو بہت دفعہ سنی ہے, اب ہماری مجلس میں کیسے آئیں گے؟ اپنی ناموری کے لیے, اپنی شہرت کے لیے, اپنے لوگوں کو فین بنانے کے لیے. تو بغیم بینہم, اور ضد کی وجہ سے, ضد کے ہم نے نہیں مان کے دینا, اور یہ بھی کہ ہم ڈومینیٹ کریں, ٹھیک ہے, ارج ٹو ڈومینیٹ, ہم ان کنٹرول ہوں, ہم نہیں کسی کو دوسرے کو, ہم اختلاف نہیں کریں گے. اگر ہم کہیں گے سارے ہم ایک ہی ہیں تو پھر کوئی میرے پاس کیوں آئے گا؟ اختلاف کریں گے تو آئے گا نا. تو یہ ہوتا ہے, آج بھی اگر سب لوگ ان تمام چیزوں کو چھوڑ کے ایک قرآن کی طرف آئیں اور اس سے ہدایت لینا تو یہ مسئلے سالو ہو سکتے ہیں, لیکن پھر ہماری دکان کیسے چلے گی؟ یہ پرابلم ہے نا. فہد اللہ الذین آمن بما اختلفوا فیہ من الحق بإذنہ, تو اللہ تعالیٰ نے ہدایت دی ان کو جو ایمان لائے اس میں جو اختلاف کیا تھا حق میں سے, انہوں نے اپنے اذن سے. اللہ نے ایمان والوں کے لیے رہنمائی کا پھر بھی راستہ رکھا جو ہر باعث سے اوپر اٹھ کے اور اس چیز کو سمجھ کے کہ اللہ کے کلام کے آگے کوئی اور چیز نہیں, اسی میں رہنمائی ہے. جو رہنمائی کا ہدایت کا متلاشی ہوتا ہے نا, اللہ تعالیٰ اس کو ہدایت دیتا ہے. اللہ نے ایمان والوں کو ہدایت دی, جن چیزوں میں بھی وہ جھگڑا کر رہے تھے دوسرے لوگ, اللہ نے ان کو اس جھگڑے کے اندر جو باتوں میں جو سچائی کے طالب تھے نا, ان کو اللہ تعالیٰ نے راستہ دکھا ہی دیا. واللہ یہدی من یشاء الی صراط مستقیم, اللہ تعالیٰ جس کو چاہتا ہے ہدایت کا راستہ اختیار سیدھا راستہ دکھا دیتا ہے. اور من یشاء میں دونوں ہیں, اللہ کی طرف بھی یہ جا سکتی ہے کہ اللہ تعالیٰ ہدایت دیتا ہے جس کو اللہ چاہتا ہے صراط مستقیم کی, اور دوسرا معنی بھی ہے اللہ ہدایت دیتا ہے من یشاء جس کو وہ چاہتا ہے. وہ کون؟ یعنی بندہ, جو انسان چاہتا ہے نا کہ وہ ہدایت پائے, اللہ اس کو ہدایت دیتا ہے. من یشاء کا مطلب جو چاہتا ہے, یعنی جو انسان چاہتا ہے ہدایت, اللہ ضرور اس کو ہدایت دیتا ہے. بات یہ ہونی چاہیے کہ مقصد یہ ہونا چاہیے کہ میں ہدایت پاؤں, یہ نہیں کہ بس میں اس کو اختیار چاہوں تو میں نے اسی کے ساتھ ہی جڑے نہ. ہمارے تو ماں باپ یہی کہتے تھے, ہمارے تو بڑوں نے ہمیں یہی سکھایا تھا, اس سے ہم نے ٹاستے مت نہیں ہونا. آپ جو مرضی بتاتے رہے, چاہے آپ قرآن کی آیتیں لے کر آ جائیں, ہم نے نہیں مان کے دینا, اس کو کہاں سے ہدایت ملے گی؟ جو کہتا ہے نہیں مجھے ہدایت چاہیے, جو ان ساری چیزوں کو ایک طرف رکھ دیتا ہے. اللہ دیتا ہے ایسوں کو ہدایت, اختلاف میں سے نکالتا ہے. ٹھیک ہے, تو یہ جو لوگ آپ کہتے ہیں نا, ہمیں تو سمجھ ہی نہیں آتی کون سا راستہ ٹھیک ہے. کوئی کچھ کہتا ہے, کوئی کچھ کہتا ہے, کوئی کہتا ہے مزاروں پہ جاؤ اور چادریں چڑھاؤ, کوئی کہتا ہے نہیں یہ کرنا چاہیے, کوئی کہتا ہے یہ کام کرو اور یہ کسی اور سے نہیں دعا مانگنی صرف اللہ سے مانگو, کوئی کہتا ہے ایسے کرو. تو ہمیں تو سمجھ ہی نہیں آتی, یہ مت کر. کیونکہ اگر آپ واقعی سمجھنا چاہتے تو سمجھ آ سکتی ہے, اس لیے کہ ہر چیز کلیئر ہے. مِن بَعْدِ مَا جَاءَتْهُمُ الْبَيِّنَاتُ, روشن ہے. ایسے کیسے ہو سکتا ہے, خود سوچیں, کامن سینس یوز کریں, ایسے کیسے ہو سکتا ہے کہ اللہ اپنے دین کو, جو دین قیامت تک کے لیے رہنا تھا, اس کو کلیئر ہی نہ کرتا, کنفیوژن ہی چھوڑ دے. ایسے کیسے ہو سکتا تھا. بات یہ ہے کہ ہم سمجھنا چاہتے ہیں کہ نہیں, اصل بات یہ ہے. اصل اس چیز کو سوچیں, اگر واقعی آپ ہدایت کے طالب ہیں نا تو آپ کو مل جائے گی اور بہت کلیئر ہے. لیکن اگر آپ نے آپ کو خود ہی بے وقوف بنایا ہوا, ہمیں تو کنفیوز ہی ہیں. کنفیوژن کچھ نہیں ہے اسلام کے اندر, ہر چیز کلیئر ہے. اور اگر آپ کنفیوز ہیں تو اس کا مطلب ہے کہ آپ نے ابھی تک اس سے ہدایت لینے کی کوشش نہیں کی, آپ کے اندر وہ طلب اور تڑپ نہیں ہے, ورنہ ضرور مل جاتی. کیونکہ اللہ کا وعدہ ہے, وعد اللہ الذین آمنوا, ہدایت دی اللہ نے ایمان والوں کو, تو اللہ دے گا. تو اپنے اندر سچی طلب پیدا کریں پہلے, اور اللہ سے مانگے ہدایت, اللہ اسی قرآن سے ہدایت دے گا. سبحانک اللہم وبحمدک, نشہد ان لا الہ الا انت, نستغفرک ونتوب الیک. تلاوت سنی.
واذکروا اللہ فی ایام معدودات فمن تعجل فی یومین فلا اثم علیہ ومن تأخر فلا اثم علیہ لمن اتقى واتقوا اللہ واعلموا انکم الیہ تحشرون. ومن الناس من يعجبك قوله في الحياة الدنيا ويشهد الله على ما في قلبه وهو ألد الخصام. وإذا تولى سعى في الأرض ليفسد فيها ويهلك الحرث والنسل, والله لا يحب الفساد. وإذا قيل له اتق الله أخذته العزة بالإثم, فحسبه جهنم ولبئس المهاد. ومن الناس من يشري نفسه ابتغاء مرضات الله, والله رؤوف بالعباد. يا الذين آمنوا ادخلوا في السلم كافة ولا تتبعوا خطوات الشيطان, إنه لكم عدو مبين. فإن زللتم من بعد ما جاءتكم البينات فاعلموا الله عزيز حكيم. هل ينظرون إلا أن يأتيهم الله في ظلل من الغمام والملائكة وقضي الأمر, وإلى الله ترجع الأمور. سل بني إسرائيل كم آتيناهم من آية بينة, ومن يبدل نعمة الله من بعد ما جاءته فإن الله شديد العقاب. زين للذين كفروا الحياة الدنيا ويسخرون من الذين آمنوا, والذين اتقوا فوقهم يوم القيامة, والله يرزق من يشاء بغير حساب. كان الناس أمة واحدة فبعث الله النبيين مبشرين ومنذرين وأنزل معهم الكتاب بالحق ليحكم بين الناس فيما اختلفوا فيه وما اختلف فيه إلا الذين أوتوه من بعد ما جاءتهم البينات بغيا بينهم فهدى الله الذين آمنوا لما اختلفوا فيه من الحق بإذنه والله يهدي من يشاء إلى صراط مستقيم